الفاتحة. بسم الله. أفوض أمري إلى الله، إن الله بصير بالعباد. ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله استتماما لنعمته واستعصاما من معصيته، ولا إله إلا الله إخلاصا لوحدانيته، والصلاة والسلام على خير خلقه وأشرف بريته سيد الكونين جد الحسنين أبي القاسم محمد. وعجل وأهل بيته الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، صاحب العصر والزمان، خليفة الرحمن، باب الأمن والأمان، الذي بيمنه رزق الورى وبه ثبتت الأرض والسماء. اللهم عجل فرجه الشريف. أما بعد، فقد قال الله وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. لقد كان لكم في رسول الله أسوة حسنة لمن كان يرجو الله واليوم الآخر وذكر الله كثيرا. صلوات پڑھیے محمد والا. ساری تعریفیں اس ذات پروردگار کے لیے ہیں جس نے ہمیں قطم عدم سے عالم وجود میں لایا. پہلے تو انسان بنایا اور انسانوں میں اس گھرانے میں ہماری آنکھیں کھولیں جہاں پر ذکر پروردگار اور اہل بیت ہوا کرتا ہے. ہر ابتدا کی انتہا ہے، اور اس اللہ کا شکر ہے کہ ہمیں توفیق دی کہ آپ سروران گرامی کی خدمات میں آئیں اور دین کے خیالات کا اظہار کریں. جو باتیں کہی گئی ہیں خوشنودی پروردگار کے لیے ہیں، اللہ کی بارگاہ میں قبولیت کی دعا کرتے ہیں، اور آپ سے اور خصوصاً مینجمنٹ سے فردن فردن شکریہ ادا کرتے ہیں، اور بارگاہ پروردگار میں دعا گو ہیں. خدا انشاءاللہ آپ کی توفیقات میں اضافہ کرے. موضوع ہمارا زندگانی اہل بیت. صرف گائیڈ لائن کے طور پر چند واقعات بیان کیے گئے ہیں، اس میں بہت کچھ کام کرنے کی ضرورت ہے. کوشش یہ کی گئی ہے کہ زندگی اہل بیت کو ہم ٹچ کریں، محسوس کریں، اور وہ زندگی پیش کریں جو ہمارے لیے ڈے ٹو ڈے لائف میں، روزانہ کی زندگی میں کام آ سکے. اہل بیت علیہم السلام کی حیات نمونۂ زندگی ہے، اور اس زندگی کے اس پہلو پر کام کم ہوا ہے. ہمیشہ سے وہی پہلو ہمارے سامنے آیا جو ہمیں خود سمجھ میں نہیں آتا، یا یہ کہ اس پہلو تک ہم پہنچ بھی نہیں پاتے. میں آج اختتامی باتوں میں، مختصر وقت ہے مگر جن باتوں کو عرض کرنے جا رہا ہوں بہت اہم ہیں، اور یہ ہماری قوم کے لیے اور پاکستان کے سچویشن کے لیے بھی بہت اہم ہے، دنیا بھر کے سچویشن کے لیے. وہ ہے، اسلام نے ہمیں اجازت نہیں دی ہے کسی کو بھی برا کہیں. اسلام نے حق نہیں دیا ہے کسی مذہب کو، کسی دین کو، کسی انسان کو برا کہیں. حتیٰ ذات پروردگار نے علل اعلان یہ آواز دی ہے لا اکراہ فی الدین قد تبین الرشد من الغی. دین میں ریلیجن میں کمپلشن نہیں ہے, دین میں زبردستی نہیں ہے, دین میں تبیان ہے. تبیان کے معنی مینیفیسٹیشن, کسی بات کو کھول کے بیان کر دینا. رشد کو بھی کھول کے بیان کریں, غی کو بھی کھول کے بیان کریں. رشد یعنی گائیڈنس, رہنمائی, ہدایت. غی یعنی گمرہی, مس گائیڈنس. دونوں چیزوں کو واضح کر دیں. اور اللہ نے بھی صاف اعلان کیا ہے قرآن میں لو شئنا لہدیناہم اجمعین, اگر ہم چاہتے تو ہم سب کی ہدایت کر دیتے. 124,000 پیغمبروں کی ضرورت تھی نہ, ایک ملک الموت کو پیغمبر بنا دیتے, کسی کی ضرورت ہی, نماز پڑھو تو زندہ ورنہ جو ہے سب لوگ بڑی بڑے الارم رکھتے, جب جینا بھی ہے تو یار کام کرنا پہلے. تو خدا نے نہیں چاہا کہ زبردستی انسان سر جھکائے, خدا نے چاہا معرفت کے ساتھ سر بھی جھکے دل بھی جھکے. تو جب خدا نے نہیں چاہا ہے کہ ہم زبردستی اس کو مانیں, ہم کون ہیں جو ہمارے ایمان کو زبردستی منوائیں؟ ہمارا کام ہے صرف پریزنٹ کرنا. بلکہ امام رضا علیہ الصلوۃ والسلام نے فرمایا علی محمد, یہ حدیث کے لیے پورا عشرہ چاہیے. حدیث بہت ڈیپ ہے, بہت کام چاہتی ہے. لو علم الناس محاسن کلامنا محاسن کلامنا لتبعونا, اگر ہمارے کلام کی خوبصورتی, اگر ہمارے کلام کی بیوٹی, اگر ہمارے کلام کی ڈیپتھ کو انسان پہچانے, ہماری اتباع کرے. یعنی لازمی ہے کہ اگر انسان کے سامنے, کسی بھی انسان کے, مذہبی ضرورت نہیں ہے, انسان کے سامنے بھی پیش کریں تو ائمہ معصومین کی گفتگو اتنی فطری ہوتی ہے کہ اس سے اٹریکشن ہونا ضروری ہے. تو اس کے معنی کہ ہمیں کسی کے خلاف کہنے کے بجائے اہل بیت کے احادیث کو ابھار دیں, ان کی تعلیم دیں. اہل بیت سے کوئی مسلمان نفرت نہیں کرتا, اور اہل بیت سے قربت کے لیے ان کے اخلاقیات کو, ان کے وہ احادیث کو بیان کرنا چاہیے جو تمام انسانیت کے لیے فائدہ مند ہوں. یہ تربیت خود اہل بیت نے ہمیں دی ہے, امام پانچویں امام کے زمانے میں, چھٹے امام کے زمانے میں. ابھی میں مثال بھی دوں گا, کئی اسکول آف تھاٹ ابھرے تھے, کئی خیالات ابھرے تھے, دہریے تھے, آبادیات تھیں, زیدیہ تھے, کئی قسم کے افکار تھے, اسکول آف تھاٹ تھے, مگر امام نے کسی کو کنڈیم نہیں کیا, اپنے افکار کو پیش کیا. جس کو قبول کرنا ہے وہ کرے گا. لا اکراہ فی الدین قد تبین الرشد من الغی فمن یکفر بالطاغوت ویؤمن باللہ فقد استمسک بالعروۃ الوثقی. یہ چیز ہے قرآن کی. سرکار کی حیات میں بھی حضرت ابراہیم نے بتوں کو توڑا ہے, سرکار نے نہیں توڑا ہے. 40 ایئرز تک اسلام کے اعلان سے پہلے, نبوت کے اعلان سے پہلے مکے میں تشریف فرما تھے, خانہ کعبہ کے اندر بت تھے, سرکار نے نہیں توڑا, ہاتھ بھی نہیں لگایا. یہاں تک کہ اعلان نبوت ہوئی, 13 ایئرز پھر رہے مکے میں, پھر بھی ہاتھ نہیں لگایا. واپس جب آئے فتح مکہ میں, خود مکے والوں نے توڑوایا. اب یعنی پہلے ذہنی بت کو توڑا سرکار نے, یعنی مینٹل کیپیسٹی جس کو کہتے ہیں, اگر انسان کے آرگیومنٹ میں خرابی ہے تو سامنے کچھ بھی رکھ سکتا ہے اس کو. اگر آرگیومنٹ کو آپ صحیح کر دیں تو سامنے کی چیزیں وہ خود بخود صاف کر دے گا. تو سرکار کی سیرت میں ہمیں یہ ملتا ہے کہ سرکار نے محبت و اخلاص سے, خلوص و لو اور افیکشن سے دین کو پریزنٹ کیا, اور اپنی آرگیومنٹ کو, اپنے منطقانہ گفتگو کو دنیا کے سامنے پیش کیا, اور دنیا نے قبول کیا. اس طرح سے قبول کیا, بسم اللہ الرحمن الرحیم, اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا. آج بھی امریکہ میں ایئرلی 20,000 مسلمان ہو رہے ہیں, 20,000 मुसलमान हो रहे हैं। कौन से मुसलमान हो रहे हैं? जो मेहनत कर रहा हो रहे हैं। आप और हम क्या करते हैं? हमने चार दीवारी बंद कर ली है, किसी को जन्नत में लेने नहीं देते। हम शिया हजरात वहाँ हैं कि हम तो तबलीग ही नहीं करने, इसलिए कि जन्नत भर जाएगी, इसलिए समझते हैं कि हमारा घर जितना है उतना ही जन्नत भी है, इसीलिए कहते हैं कि तबलीग ही नहीं होना चाहिए। दीन ने इस तरह की तरबियत नहीं दी है, और हमारे फ़राइज़ हैं। और अल्लाह वलीयुल्लज़ीना आमनू युख्रिजुहुम मिनज़्ज़ुलुमाति इलन्नूर। मोमिन अगर औलियाए परवरदिगार हैं, हमारा फरीजा है कि जो लोग अंधेरे हैं में उनको निकालें नूर की तरफ। ये हमारे पास अहकाम हैं। लीजिए, मैं आपके पास एक छोटा सा वाक़ा पेश कर रहा हूँ, और खुसूसन आज की दुनिया में और आज के हर लम्हे के लिए ये वाक़ा काफ़ी है। छठे इमाम का ज़माना है, अलैहिस्सलाम मोहम्मद वाजिल। मौला ने, पांचवा इमाम ने बुनियाद डाली थी हौजे की, यूनिवर्सिटी की। हौजा के माने यूनिवर्सिटी। वो इतनी फ्लरिश हुई छठे इमाम के ज़माने में, 4,000 शागिर्द थे इमाम के। हिस्ट्री ने रिकॉर्ड किया है नेम्स को भी, तकरीबन 90 सब्जेक्ट्स यानी 90 फैकल्टीज पर इमाम ने काम किया। आज भी वेस्टर्न कंट्री में केमिस्ट्री की जब आती है, अलजेब्रा की जब बात आती है, हत्ता यूनिवर्सिटी ऑफ टोरंटो में देखी किताबें मौजूद हैं हमारे पास, जो यूनिवर्सिटीज़ हैं, हत्ता इंग्लैंड में भी यूनिवर्सिटीज़ में हैं। अरब में कौन स्मार्ट इंसान था तो इमाम सादिक अलैहिस्सलाम का नाम लिया जाता है। मोहम्मद वाजिल, बल्कि फादर ऑफ केमिस्ट्री, फादर ऑफ अलजेब्रा कहा जाता है, नोन है बिल्कुल, ये एक्सप्रेशन है वहां पर। इमाम के जमाने में इमाम ने इंसान की, मोमिन की सलाहियत के एतबार से उसको वो दिया जो उसकी सलाहियत थी। हिशाम इब्ने हकम मौला के चाहने वालों में से हैं, और वो बहुत ही करीब, ऐसे करीब थे कि मौला बाज़ वक्त कहते, रेफरेंस देते थे कि मेरे पास क्यों आए, हिशाम के पास जाओ। यानी आप अंदाज़ा लगाएं कि हम ये समझते हैं, मैं अभी एक 10 मजलिसों की तैयारी कर रहा हूं, हम ये समझते हैं गैबत कुबरा के बाद तकलीद है। मैं साबित करना चाहता हूं हत्ता इमामों के ज़माने में भी तकलीद थी, इसलिए कि इमाम ने सुपरफिशियल नहीं बुलाया है। जब मदीने में थे तो कूफे में नहीं थे, कूफे में ज़रूरत थी रिप्रेजेंटेशन की इमाम की, तो कूफे में ऐसे लोग मौजूद थे जो इमाम के शागिर थे, जो जवाब देते दीन के। तो हम ये समझ रहे हैं कि आज तकलीद है, नहीं, तकलीद उस ज़माने में। बहरहाल एक गुफ्तगू अलग है, मुझे उसमें जाना नहीं है। हिशाम इब्ने हकम स्मार्ट स्टूडेंट, बहुत ही होशियार तालिब इल्म छठे इमाम का, और उनके एक साथ हैं अब्दुल्ला इब्ने यजीद अबाजी। अबाजी, अबादिया एक ग्रुप है खारजी में, 6 ग्रुप हुए खवारिज में से, 6 ग्रुप हुए, उनमें से एक ग्रुप का नाम है अबादिया। आज भी यमन में थोड़े से रहते हैं अबादिया लोग, उनको अपने आप को लोग आबादी कहते हैं, जिन्होंने मौला अली को भी रिजेक्ट किया, दूसरों को भी रिजेक्ट किया। ये गलत है, और बेहतर चीज़ है कि कुरान पे चले जाएं। बहरहाल वो बहस भी जाना नहीं। अब ये दो डिफरेंट स्कूल ऑफ थॉट के हैं, हिशाम इब्ने हकम मौला के जाने वाले, और अब्दुल्ला इब्ने अबादी कंप्लीट दूसरे स्कूल ऑफ थॉट के। मगर दोनों पार्टनर, दोनों दोस्त थे, मशहूर थी इनकी दोस्ती, कितनी अहम है आज पाकिस्तान के लिए। एक सुन्नी और शिया दोनों दोस्त रहे हैं और एक जगह काम करें, और एक शिया और दूसरी स्कॉल ऑफ थॉट का इंसान साथ काम करे, चुनांचे करते भी हैं। इमाम का ये दोस्त, दोनों ये दोस्त साथ थे और दर्जी के काम करते थे। तारीख कहती है कि हिशाम के सामने जो आता था अपने आर्ग्यूमेंट पेश करते थे, तो अबाजिया, वो ये अब्दुल्ला इब्ने अबाजी के चेहरे पर कोई एक्सप्रेशन नहीं होते थे। बाज़ वक्त होता है कि मैं बात कर रहा हूँ, मेरे सामने कोई दूसरा बात कर रहा है, और वो खिलाफ बात कर रहा है, तो मेरे चेहरे से मैं बॉडी लैंग्वेज में ये बोलूँगा कि ये सही नहीं कह रहा है, लेकिन कोई महसूस नहीं करता था कि अब्दुल्ला इब्ने यजीद अबाजी इनकी आर्ग्यूमेंट से नाराज़ हैं। इसी तरह जब अब्दुल्ला आर्ग्यूमेंट करते थे, हिशाम के चेहरे से कोई नहीं महसूस करता था कि ये नाराज़ हैं। अब अंदाज़ा करें इस किस्से को और कितना एलोबरेट करें आप, कितना इस पर काम करें, बहुत काम है। तारीख कहती है, हिस्ट्री बयान करती है कि ये लोग मशहूर थे दोस्ती में और पार्टनरशिप में रहते थे और आर्ग्यूमेंट लोगों को पेश करते थे और आपस में भी गुफ्तगू करते थे ब्यूटीफुली, यानी लॉजिकली अपना प्रेजेंट करते थे, कभी क्लैशस नहीं हुए। तो इसके माने यह हैं कि इमाम ने हमें तरबियत दी है, अगर आप फॉलोअर हैं इमाम के चाहने वाले हैं, आप मंतिकी तौर पर अपनी बात को दूसरे तक पहुंचाइए, किसी को कंडेम ना कीजिए। हमारे पास इस्लाम में इसकी इजाज़त नहीं है। जब आप प्रेजेंट कर देंगे खुद ब खुद वो जो हकायक हैं वाज़े होते चले जाएंगे और खुदा जिसको हिदायत देगा वो हिदायत हो। इसीलिए कुरान कहता है फदक्किर इन्नमा अंता मुदक्किर, ए रसूल तुम याद दिला दो, तुम्हारा काम सिर्फ याद दिलाना, यू आर ए रिमाइंडर ओनली, सिर्फ तुम्हारा काम याद दिलाना है। लस्ता अलैहिम बिमुसैतिर, तुम दारोगा नहीं हो, तो मानो मेरी बात को, तुम पहुंचा दो, हिदायत करना हमारा काम है। तो हमारा बक मोमिन का काम है खुलूस से इखलास से खिदमत करें दीन की। अब अल्लाह हिदायत जिसकी दे दे, सलवात पढ़े मोहम्मद वाले मोहम्मद वाली मोहम्मद वाजिल। इतनी दोस्ती होने के बाद एक दिन अब्दुल्ला इब्न अबादी हिशाम से कहते हैं तुम्हारी बेटी फातिमा से मुझे शादी करनी है। ठीक है, आइडियोलॉजी दोनों की अलग अलग है, अगर मेरे सामने होता तो शायद मैं थप्पड़ ही लगा देता, है ना, दोनों अलग अलग आइडियोलॉजी हैं, अफकार अलग हैं, एक मोमिन है। मगर हिशाम ने गुस्सा नहीं किया, हिशाम ने एक ही जुमला कहा, कहा फातिमा मोमिना है। ये नहीं कहा कि दे दूंगा या नहीं दूंगा। उसके बाद फिर अब्दुल्ला इब्ने अबाजी ने फिर इस सब्जेक्ट को टच ही नहीं किया। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद पर, मा सल अला मोहम्मद व आली मोहम्मद व अज्जल। ये वाकयात सिर्फ वाकयात नहीं हैं, गुजर गए, ये वाकयात हमारे लिए गाइडलाइन का काम दे रहे हैं। इमाम का चाहने वाला, इमाम का करीबी तरीन शागिर्द उसकी ज़िंदगी में गुजारता है, तो मालूम दो स्कूल ऑफ के थाट के दो अलग अलग लोग पार्टनरशिप कर सकते हैं, अपने आर्ग्यूमेंट को पेश कर सकते हैं, मोहब्बत से रह सकते हैं। अगर आज ये पाकिस्तान में हो जाए तो ये खून खराबा ख़त्म हो जाए। तो हमारा बग़्ज़ो इनाद कहाँ से ख़त्म हो सकता है? इन मेम्बरों से ख़त्म हो सकता है। ये मेंबर मोहब्बत फैलाने की जगह है, नफ़रतें फैलाने की जगह नहीं है। इस्लाम ने नफ़रत किसी को सिखाया ही नहीं है। तो आपकी मेरी सबकी जिम्मेदारी है, अगर कोई शख्स इस तरह की बात कर रहा है तो उसको मजलिस के बाद बैठें, मौलाना कुरान हदीस कहीं बताइए जहां पर आपका ये लहजे से आग जो उगली जा, ये कहां से इंसाफ है। तो बहुत ज़रूरत है कि आज के दौर में लव एंड अफेक्शन के जरिए से दीन को फैलाएं। आज हमारा पूरे 12 दिन की मजलिस का खुलासा है कि इस्लाम आया था आर्ग्यूमेंट को पेश करने के लिए, दीन आया था लॉजिकल आर्ग्यूमेंट को पेश करने के लिए, इम्पोज करने के लिए नहीं आया था, ज़बरदस्ती लादने के लिए नहीं आया था। अगर ज़बरदस्ती लादना था तो जिस तरह से यूनिवर्स अल्लाह के अहकाम पे चल रही है, इंसान को भी उसी अहकाम पे चला सकता था। इसीलिए कुरान ये आयत देखिए, सूरह आल इमरान की, बल्कि सूरह अहज़ाब की आखिरी आयत है, इन्ना अरदना अमानत अला समावात वल अर्द वल जिबाल फअबैना अन यहमिलनहा वअशफक़ना मिनहा फहमलहल इंसान इन्नहु काना ज़लूमन जहूला। खूबसूरत है, हमने एक ट्रस्ट को यूनिवर्स के सामने पेश किया, एक अमानत को यूनिवर्स के सामने, कायनात के सामने पेश किया। पूरी कायनात ने, यूनिवर्स ने कहा हमें नहीं चाहिए वो अमानत। जिस चीज को पूरी कायनात ने छोड़ दिया था किसने उठा लिया? इंसान ने, फहमलहल इंसान। अब मुफस्सरीन ट्रस्ट बहुत बहस करते हैं, ये क्या ट्रस्ट है, ये क्या अमानत है जिसको खुदा ने पेश किया, क्या चीज़ है जिसको इंसान ने ले लिया वो पूरी कायनात ने नहीं लिया। अब मेरे नज़दीक जो मेरी बहस के करीब है, वो हर आयत के 70 एंगल्स हो सकते हैं, 700 एंगल्स हो सकते हैं, जाविये जितनी डीप नॉलेज होगी उतने ही होगा। लेकिन मेरे नज़दीक यहाँ पर है इख्तियार, ज़मीन को इख्तियार नहीं है अपनी मर्जी से चले। आज 19 दिसंबर है, 10 मिलियन ईयर्स बिफोर कराची में जो सनराइज का टाइम है 19 दिसंबर को क्या था, यही था जो आज है। 10 मिलियन ईयर्स आफ्टर अगर दुनिया रही तो सनराइज का टाइम क्या होगा, यही रहेगा, एक सेकंड भी इधर उधर नहीं होगा। तो इन्हें जमीन ये कह रही सरकार तूने बता दिया, हम उसी तरह चल रहे हैं। आज ये नहीं कहते कि थक के सो जाऊंगी, मगर इंसान में खुदा ने ये कुव्वत दी है नमाज को उठे या सो जाए, नौकरी करे या घर में बैठे, या खिदमत करे या बीवी का खाए, खुद कर ले या किसी को दे, उसको इख्तियार दिया है। तो एक ही है एक बीइंग जिसको खुदा ने इख्तियार दिया है, या वह है इंसान, एक ही वजूद है जिसको खुदा ने इख्तियार दिया है। इस इख्तियार को खुदा ने अपने हाथ में भी नहीं लिया, तुम्हारे हाथ में दे रहा हूं, और ये भी बता दिया ये जन्नत है ये जहन्नम है, तुमको इख्तियार है, जबरदस्ती मेरे पास नहीं आओ, खुद इख्तियार से जन्नत को लो। अब अगर तूने इख्तियार से जन्नत नहीं लिया तो तुमने अपने हाथों से जहन्नम लिया, मेरी तरफ से नहीं है। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद पर। बस दो जुमले और ख़त्म दुआ। मैं साल गुज़श्ता एक बल्कि दो साल पहले एक कॉन्फ्रेंस में शरीक था तेहरान में, बहुत से उलमा के साथ, डॉक्टर तीजानी भी थे, उनकी स्पीच में एक जुमला था, हम सब के लिए बहुत ही इबरतनाक जुमला है। तकरीर करते उन्होंने कहा कि मालूम है डॉक्टर तीजानी अहले तसन्नुन में से थे, आलिम थे, उन्होंने इस्लाम को कबूल किया और मकतब अहले बैत को कबूल किया और 6 किताबें उन्होंने लिखी हैं बहुत ही खूबसूरत। अभी फ्रांस में, फ्रांस के सिटी के करीब एक छोटे से विलेज में रहते हैं, पूरे विलेज को उन्होंने मकतब अहले बैत का परवाना बना दिया है। अजीब गरीब शख्स है। उसने एक जुमला कहा तकरीर में, और मैं आप तमाम के लिए लम्हा फिक्रिया है, हमको रोना है मसाहब मुझे नहीं मालूम। तकरीर करते हुए ये कहा कि खुदा का शुक्र है कि मैंने इमामों को पहले देखा बाद में शियों को देखा। अगर मैं पहले शियों को देखता शिया ना, ये है हमारी हालत। और इस सिचुएशन को लाने वाले कौन हैं, सब जिम्मेदार हैं, मैं आप हर एक, इसलिए कि कुल्लुकुम राय कुल्लुकुम मसूलुन अन रईयते। मैं नहीं कह सकता कि फलानी कर दिया फलाने, हम सब मसूल हैं। जब ये ट्रेजेडी तक हम आए तो जरूरत है कि करबला को भी हम उसी रुख से देखें। इमाम ने, इमाम विलायत तकवीनी रखता है। विलायत तकवीनी की क्या माने, हमारा अकीदा है कि इशारा करे तो काफी है। चुनाचे मलायक भी आए इमाम हुसैन की, इमाम हुसैन ने कहा ना मुझे नहीं चाहिए, इसलिए कि मैं एग्जाम्पल पेश करना चाहता हूं, अगर सच सिचुएशन आ जाए तो मोमिन को क्या करना चाहिए, मेरी जिंदगी भी नमूना होना चाहिए। इमाम ने इम्पोज नहीं किया किसी को भी, बल्कि चराग को बुझा के बता, देखिए मैं विड्रॉ कर रहा हूं मेरी पूरी जो जिम्मेदारी है तुम्हारे गर्दनों पर, तुम चले जाओ और तुम पर कोई बार भी नहीं होगा, खुदा पूछेगा भी नहीं, इसलिए कि मैं विड्रॉ कर रहा हूं। तो इसकी इमाम ये बता रहा है कि ला इकराह फिद्दीन कत्तबयना रुश्दो मिन अलगा। ये दर्स है, उम्मीद है कि खुदा हम सबको तौफीक दे इन दुरूस से अहले बैत को सीख कर दूसरे तक पहुंचाए और हमेशा मुस्कुराए, गुस्से में कभी ना आए, बहस करते हुए किसी से, हत्ता दोस्तों से, अपने रुफका से। आजकल तो अखबारियत ये वो, खुद शियों के दरमियान सुन्नियों के दरमियान क़यामतों का हो गया है, बुरी चीज नहीं है। आर्ग्यूमेंट अच्छे कीजिए, मुस्कुरा के कीजिए, मोहब्बत से कीजिए, इंशाल्लाह नताएज बहुत अच्छे निकलेंगे। मेरे अराइज़ ख़त खुदा से शुक्र की तौफीक मांगता हूँ, और एक ही जुमला कहूँगा कि आज 12 मुहर्रम है, आज सोयम की मजलिस है। सोयम किसको कहते हैं भैया, हमारे पास सोयम कब होता है? हमारे पास फ़र्ज कीजिए आजकल की दुनिया है, किसी का इंतकाल हुआ का मालूम हुआ, बेटे उनके बाहर हैं कभी, उस मैयत को सर्द खाने में रख दो जब तक ये बेटे नहीं आए, और जब दफन होंगे फिर तीसरे दिन सोयम होगा। आज उसका हम साहिब सुनने के बैठे हैं जो अभी तक खाके करबला पर पड़ा हुआ है। और सबसे दर्दनाक चीज करबला के लिए कि इब्तिदा में जब मौला तशरीफ लाए थे करबला की सरजमीन पर, मौला ने गाजरिया वालों को بلا کر کے زمین خرید کر کے ہبا کیا تھا اور خواہش کی تھی کہ تم لوگ ایک الگ الگ قبریں بناؤ. اس کے بعد بھی اطمینان مولا کو نہیں ہوا تو عورتوں سے گفتگو کرتے ہوئے تعارف کرایا تھا میں فاطمہ کا بیٹا ہوں, اگر ہم یہاں شہید ہو جائیں تو تم لوگوں سے الگ الگ قبریں نہیں بنائی جائیں گی, تم لوگ ایک گڑھا کھودنا اس میں ڈال دینا. اس میں پھر بھی مولا کو شاید اطمینان نہیں ہوا تھا, بچوں کو گود میں بٹھاتے تھے, سینے سے لگاتے تھے, کلمہ پڑھتے ہو؟ ہاں کلمہ پڑھتے ہیں. کس کا کلمہ پڑھتے ہو؟ محمد مصطفیٰ کا. اچھا محمد مصطفیٰ کا کلمہ پڑھتے ہو, دیکھو تم سے تو قبریں نہیں بنائی جائیں گی, میں اس کا نواسا ہوں, تم لوگ ایک ایک مٹھی خاک ہماری میتوں پہ ڈال دینا. یہ ہماری زندگی کا ایک عجیب رخ ہے. انسان سب جانتے ہیں کہ موت کے سامنے سرنڈر ہو جاتے ہیں. جب موت آتی ہے تو پہلی خواہش یہی ہوتی ہے کہ پورے رشتہ دار رہیں, خواہش ہوتی ہے کہ جلد سے جلد دفن ہو جائیں. تو یہ خواہش ہر ایک کو رہتی ہے. جناب زہیر قائن کربلا کی طرف جا رہے تھے, امام حسین کے خیمے کے مقابل میں ایک مرتبہ خیمہ نصب ہوا. فوج یزید کے ساتھ کو لے کر کے اس کی طرف سے آ رہے تھے, بیٹلین کو لے کر کے آ رہے تھے, ایک چیف آف دی بیٹلین تھے. امام نے بلایا زہیر کو. تاریخ کہتی ہے کہ جب بلایا زہیر کو, زوجہ زہیر کی, زہیر کی فیملی بھی تھی, اندر بلایا. رپورٹر سے کہتے ہیں کہ جب داخل ہوئے زہیر امام کے خیمے پر, ان کے چہرے پر تشویش تھی, بہت پریشان تھے. اندر داخل ہوئے کیا بات ہوئی نہیں معلوم, جب باہر نکلے تو چہرہ ان کا چاند کی طرح چمک رہا تھا. یعنی انہوں نے ڈیسائیڈ کر دیا تھا کہ کس کے پاس جانا ہے. اپنے خیمے میں آئے, بیوی سے کہا تم کوفے واپس چلے جاؤ, اس لیے کہ وہ محمد مصطفیٰ کا نواسا ہے, اگر وہاں کچھ ہوگا تو ان کی بیوی بچوں کو لوگ عزت سے لے جائیں گے, مگر تجھ کو کون پوچھے گا, تو واپس چلے جاؤ کوفہ. واپس چلے گئیں, یہاں تک کہ کوفے میں کربلا کے واقعے کے بعد گڑبڑ ہوئی تو زہیر کی زوجہ نے اپنے غلام سے کہا پوچھو دیکھیں کیا گڑبڑ ہو رہی ہے. غلام نے آ کر کہا بی بی غضب ہو گیا, مولا کی شہادت ہو گئی. دل تھام کے سنیے مجھے زیادہ عجیب و غریب مصائب ہیں مولا کے, بڑی غربت ہے. زہیر کی زوجہ نے غلام کو کفن دیا, کہا تو جا کربلا کو, اس لیے کہ حسین نواس رسول ہیں, ان کو تو دفن کر دیا گیا ہوگا, مگر میرے شوہر کو کون پہچانتا ہے, کون پہچانتا میرے شوہر کو, تو جا دفن کر کے آ جا, میں تجھ کو آزاد کر دوں گی. عربوں میں طریقہ تھا, اتنے دور جانے کے لیے اتنی دیر لگے گی, اتنا سستا آنے کے لیے, اتنا واپس آنے کے لیے حساب لگا رہی ہے. واپس ابھی اندازہ کر رہی کہ واپس آنے والا ہے, دق الباب ہوا, دوڑتی ہوئی گئیں, غلام آیا مگر کفن واپس لایا. زوجہ زہیر نے پوچھا میں نے تجھ سے کہا تھا غسل دے دے, کفن پہنا دے اور دفن کر کے آ, تو کیوں واپس آیا؟ بی بی نہیں کر سکتا. کیوں نہیں کر سکتا تھا؟ کہا بی بی نہیں کر سکتا تھا, شرمندہ ہوں. کہا کیوں نہیں کر سکتا تھا؟ کہا میں نے دیکھا نواس رسول کا لاشا. صلی اللہ علیک یا ابا عبد اللہ وعلی الارواح التی حلت بفنائک وانا خد برحلک علیکم من السلام ابدا ما بقیت وبقی اللیل والنہار. السلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلی اصحاب الحسین فیا لیتنا کنا معکم فنفوز معکم فوزا. واللہ تمام شہداء کربلا اور تمام شہداء جو اسلام کی راہ میں شہید ہو گئے ہیں, ہو رہے ہیں, ان سب کے لیے ایک فاتحہ پڑھیے. بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, الرحمن الرحیم, مالک یوم الدین, ایاک نعبد و ایاک نستعین, اهدنا الصراط المستقیم, صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین. بسم اللہ الرحمن الرحیم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ربنا تقبل منا انك انت السميع العليم. پروردگارا ہماری ان قلیل عبادتوں کو عظیم ہستیوں کے طفیل میں قبول فرما، مالک پرچم اسلام کو بلند فرما، دشمنان اسلام کو، ظالمین کو، دہشت گردوں کو، دہشت گردوں کے سرغنوں کو تہس نہس کر دے، مظلومین کی مدد فرما، مومنین جہاں جہاں ان کی جان مال آبرو اور عزت کی حفاظت فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مقروض ہیں، جو قرضدار ہیں مالک، ان کو از خزانے غائب ان کے قرضوں کو ادا فرما. پروردگار جو بیمار ہیں جنہوں نے التماس سے دعا کہا ان سب کو صحت کاملہ عاجلہ عنایت فرما. ہمارے جسمانی امراض کے ساتھ ساتھ ہمارے روحانی امراض میں غرور و حسد و کبر و نفاق و نخوت و غیبت کو دور فرما. جو گودیاں خالی ہیں انہیں پر کر دے. جو لڑکے لڑکیاں ناقد خدا ہیں انہیں قد خدا کر دے. جو حج و زیارت کے متمنی ہیں جو زیارت سے مشرف فرما. مالک ہمارے مرحومین کو بخش دے، جن کو تو نے بخش دیا ان کو جوار امام جگہ عنایت فرما. مسلمانوں میں، مومنین میں اتحاد و اتفاق کی توفیق عنایت فرما. ہمارے دلوں کے نفرتوں کو محبت سے بدل دے. پروردگار ہماری مصیبتوں کا آسان تیرے ولی کا ظہور ہے، جلد سے جلد ہمارے مولا کا ظہور فرما، ہم کو ناصروں میں شمار فرما.